जाति भाषा धर्म संस्कृति कला रेडियो मलमला रेडियो मलमला रेडियो मलमला रेडियो मलमला
रेडियो मलमला 88.6 MHz आवाज हमी सबको
गीत गजल कविता हाइकु कथा लघु कथा र श्रष्टा परिचयको संगम
कार्यक्रम साहित्य सृजना
मानिस ठुलो हुनु पत्ति नलाग्नु असल हुनु पत्ति लाग्नु नमस्कार तथा साहित्यिक अभिवादन कार्यक्रम साहित्य सिर्जना र साहित्य सिर्जनाका लागि प्राविधिक नरेश चौधरी र महु सुरज थापा मगर कार्यक्रम साहित्य सिर्जनामा मानिस ठुलो हुनु पत्ति नलाग्नु असल हुनु पत्ति लाग्नु साहित्यकार तथा राजनेता बीपी कोइरालाको यो भनाइ सँगसँगै कार्यक्रम साहित्य सिर्जनाको सुरुवात गरिसकेको छु। शान्ति र विकासका लागि संचार कार्यक्रम साहित्य सिर्जना रेडियो मलमला 88.6 MHz हरेक शनिबार बिहान 8:30 देखि 9 बजीसम्म आउने गर्छ। यो आधा घन्टे कार्यक्रम हो र आधा घन्टामा हामीले साहित्य सिर्जना भनेपछि यहाँहरूले बुझिसक्नुभयो कि कार्यक्रम साहित्य सिर्जनामा हामीले साहित्यसँग सम्बन्धित विभिन्न रचनाहरूलाई उठान गर्ने गर्छौँ, विभिन्न विधाहरूलाई स्थान दिने गर्छौँ, सम्पूर्ण विधाहरूलाई स्थान दिने कार्यक्रम साहित्य सिर्जना। र साहित्य सिर्जनामा हामीले विशेषतः गीत गजल मुक्तक कविता हाइकु कथा लघु कथा संस्मरण पुस्तक परिचय र स्रष्टा परिचय गरेर हामीले विभिन्न विषयवस्तुहरूलाई हरेक हप्ता उठाउँदै आएका छौँ। र रेडियो मलमला 88.6 MHz यहाँले सुनिरहनु भएको छ लुम्बिनी आसपासमा भने विश्वभरि यहाँले सुन्न सक्नुहुन्छ। www.radiomalmala.org लगन गरेर पनि सुन्न सक्नुहुन्छ। र हामीले यो 100 दिन पुरा गरेको अवसरमा हाम्रो रेडियोलाई इन्टरनेटमा लगेका छौँ। यहाँहरूको इन्टरनेटमा विश्वमा रहनुभएका यहाँ तपाईँले बिहानमा सुन्नुभएको छ र तपाईँको आफ्नो मान्छे विदेशमा हुनुहुन्छ भने या कुन विश्वको कुनै पनि कुनामा रहनुहुन्छ भने उहाँहरूलाई भनिदिनुहोस् कि रेडियो मलमला अब नेटमा छ। www.radiomalmala.org लगन गरेर यही गाउँमा भएका यही ठाउँमा भएका परिवेशलाई सुन्न सक्नुहुन्छ, कार्यक्रमहरू सुन्न सक्नुहुन्छ भनेर जानकारी गराउन सक्नुहुन्छ। र कार्यक्रम साहित्य सिर्जनाको आजको श्रृङ्खलामा मैले अब कार्यक्रम सुरुवात गर्दैछु। आजको श्रृङ्खलामा मैले लिँदैछु पहिलो सिर्जना र सिर्जना रहेको छ कथा र कथाको शीर्षक छ सानीको भाइटिका र स्रष्टा हुनुहुन्छ शान्ति पाखरिन। प्रत्येक वर्ष जस्तै सानीको यो वर्ष पनि बाटो वरिपरि उम्रेका सयपत्री र मखमलीका बिरुवाहरू जम्मा गरेर आगानीको दिल वरिपरि रोप्छिन्। त्यसले सानो तिनो सिङ्काहरूले बार लगाएर दिनहुँ बिहान बेलुका पानी हाल्छिन्। दिनभरि साथीहरूसँग खेल्न नै व्यस्त हुन्थिन् भने बिहान बेलुका त्यही बिरुवाको छेउमा बसेर हेरिरहन्थिन्। जब भाइटिका आउँथ्यो त्यही फुलको माला धागोमा लहरै उनेर दाजुहरूलाई सप्तरङ्गी टिका माला लगाइदिन्थे। दुईजना दाजुसँग भाइटिका लगाउन पाउँदा सानी धेरै खुसी हुन्थे र दाजुहरूले पनि सानीको निधारमा सप्तरङ्गी टिका लगाइदिन्थे। सानीको परिवार सानो थियो, खुसी थियो। बाबा इन्डियन आर्मी र आमा घरमै चुलो चौको गर्नुहुन्थ्यो। सानीको आमाको दुई छोरा र एक छोरी थिइन् र सानी र सानीको दुईवटा दाजु सानी कान्छी थिइन्। त्यसैले सबैले माया गरेर सानी भनेर बोलाउँथे उनलाई। दुई दाजु र आमा बाबाको मायामा हुर्की किसानी अलि जिद्दी थिइन्। सानीले भनेको सबै कुरा पुर्याउनै पर्थ्यो। सानी 7 वर्षकै थिइन् भने सानीको ठुलो दाजुहरू 9 वर्ष र 11 वर्षको थिए। अचानक सानीको ठुलो दाजु धेरै बिरामी पर्छ। उपचार गर्दा गर्दै उसको मृत्यु हस्पिटलमा हुन्छ। सानी र उनको परिवार धेरै दुःखी हुन्छन्। दाजु बितेको 1 वर्ष नबिते फेरि आमा बिरामी पर्छिन् र आमाको पनि मृत्यु हुन्छ। सानी भर्खर 8 वर्षकी थिइन् भने माइलो दाजु 10 वर्ष दस वर्षको थिए आमा बितेपछि सानी र सानीको दाजुको दाजु मात्र घरमा भए बाबा इन्डियन आर्मी भएको कारण लाहोरतिर जानु पर्थ्यो र सानी र सानीको सानो दाजुलाई छोडेर बाबा इन्डियातिर लाग्नुभयो केही दिनसम्म त सानी र उनको दाजु घरमा बचेको खानाहरू खाएर बसे किताब च्याप्ने हातले कुटु कोदालो समात्न बाध्य भए उनीहरू जहाँ जान्थे सानीलाई सँगै लिएर जान्थे उनको सानो दाजुले अब त गाउँलेका बच्चाहरूले पनि हेप्न थाले दाजु बहिनीलाई उनीहरूसँग बोल्न पनि कोही मान्दैन थिए बाबा आएपछि सबै कुराहरू सुनाउँछु भनेर घरको पिँढीमा बसेर बाटो हेरिरहन्थेन् उनीहरू तर हप्ता महिना वर्ष बित्यो बाबा फर्केर आउनु भएन एक वर्ष दुई वर्ष केही वर्ष धेरै वर्ष बित्यो तर एउटा लाहुरी गाउँको बाटो हुँदै घर जाँदै थियो बाबासँगको पुरानो साथी थियो र उसको मुखबाट सुन्छन् कि तिनीहरूले बाबा त उतै घरजाम गरेर बसेको छन् अरे यो कुरा सुनेपछि सानीको दाई धेरै रोयो र साथमा सानी पनि रोए अब बाबा फर्किनुहुन्छ कि भन्ने आशमा पनि धेरै बेरहरू कुरेर बसे तर त्यो खालि आस मात्रै रह्यो सानी पनि अब 12 वर्षकै भइसकेकी थिए आगो फुकेर भात पकाउने जङ्गलबाट दाउरा काटेर ल्याउने मेलापातमा हिँड्न सक्ने भइसकेकी थिए तर गाउँलेको तुच्छ शब्दहरू सुनेर भए पनि बाँच्नु पर्ने उनीहरूको बाध्यता थियो जिन्दगीमा केही सामान दिनु पर्यो भने पनि टाढाबाट फालिदिन्थे उनीहरूलाई त्यही कुकुरलाई बरु नजिकको मानेर हेर्थे तर तिनीहरूलाई व्यवहार गर्ने परिस्थिति एकदमै परको थियो पर सामान फालिदिने गर्थे उनीहरूलाई न रातमा निन्द्रा लाग्थ्यो न दिनमा खाना राम्रोसँग खान पाउँथे पैसा कसरी कमाउने भन्ने कुरा मात्रै सोचिरहन्थ्यो कान्छो दाई एक दिन गाउँको एउटा छिमेकी विदेशबाट सुकेस बोकेर सानसँग आएको देखेर गाउँभरिका मान्छेले यस्तो गर्छु उस्तो गर्छु यहाँ पैसा कमाउँछु भनेर उसले धेरै ठुलो गफ दियो र सानीको दाजुको कानमा त्यो गफ पुग्यो र उसले पनि विदेश जाने निर्णय गर्छ तर विदेश जान ऊसँग पैसा हुँदैन त्यसैले विदेश जानका लागि साउसँग आफ्नो भएको घर जग्गाको लालपुर्जा गाउँको एक धनी व्यक्तिको हातमा छोडेर केही पैसा बोकेर सानीलाई रातमा निदाइरहेको अवस्थामा एक कपीको पानामा चिठी लेखेर छोडेर जान्छ सानी मलाई माफ गरिदेऊ गाउँलेको हेला मैले सहनै सकिनँ आमाले पनि हामीलाई छोडेर जानुभयो बाबाले पनि जिउँदैमा हामीलाई टुहुरा पार्नुभयो न त मैले पढ्न पाएँ न तिमीलाई नै पढाउन पाएँ अब तिमी पनि ठुले हुँदैछौ तिमीले पढ्न नपाए पनि मैले तिमीलाई म पैसा कमाएर धनीको घरमा बिहे गरेर पठाउन चाहन्छु ताकि तिमीले कहिले पनि दुःख गर्न नपरोस् अनि गाउँमा एउटा छानो हालेर घर बनाउँछु म विदेशबाट फर्केर आएपछि मसँग धेरै पैसा हुन्छ अनि हामीलाई यो गाउँलेहरूले पनि कसैले हेप्दैनन् तिमीले भनेको भए तिमी रुने थियो तिम्रो रुहाइले मेरा पाइलाहरू रोकिने थिए त्यसैले तिमीलाई थाहा नदिए परदेशी हुँदैछु यो दाजुलाई माफ गरिदेऊ है जब सानीको आँखा खोल्छ तब दाजुलाई खोज्न थाल्छ तर दाजुको चिठी हात पर्छ तर सानीलाई कहाँ पढ्न आउँछ र त्यो चिठी लगेर पल्लो घरको साथीले देखाउँछ जब उसले दाजु घर छोडेर परदेश हिँडेको कुरा थाहा पाउँछ डाको छोडेर रुन थाल्छ दाजु परदेशमा कमाउन गएको भन्ने खबर थाहा पाएपछि छिमेकीको काकी पर्नेले यही बस भन्छन् ताकि दाजुको पैसा पनि कुम्ल्याउन पाइयोस् र साथै घर खेतमा पनि खेतबारीमा पनि काम गर्न लगाउन पाइयोस् त्यही लोभले नै तिनले सानीलाई यहाँ बस भनेकी हुन्छन् सानी पनि एक्लै भएको हुँदा त्यही बस गधाले झैँ काम गर्छ केही महिनापछि दाजुको फोन आउँछ कतारबाट सानी म यहाँ राम्रैसँग आइपुगेको छु मेरो चिन्ता नगर्नु सानीले रुँदै दाईलाई घर बोलाउँछिन् तर दाजुले पैसा कमाएर मात्र घर आउने कुरा बताउँछन् र राम्रोसँग बस्न भने फोन काट्छ विदेशमा पुगेको दाजुलाई एक ग्यास कारखानामा काम दिन्छ तर तलब भने एकदमै थोरै त्यही कमाएको पैसाले त्यही खान पनि राम्रोसँग पुग्दैन थियो फेरि सोच्न थाल्छ मैले कसरी पैसा कमाउने होला भनेर यही क्रममा एउटा दलालसँग भेट हुन्छ उसको चरेस र गाँजा हिरोइन जस्ता सामानहरू लुकाएर बेच्दो रहेछ दलालले तर पैसा भने धेरै कमाइने रहेछ उसले पनि त्यही काम गर्ने निर्णय गर्यो काम सुरु गर्छ सुरु सुरुमा त्यही कमाइ धेरै नै राम्रो थियो अनि घरमा बहिनीलाई खर्च र सबको ऋण तिर्न भनी पठाउँथ्यो। कालो धन्दा न थियो, कहाँ लामो समयसम्म टिक्छ र केही महिना बित्छ उसलाई रङ्गेहाट पुलिसले समात्छ र सिधै जेलमा हालिदिन्छ। अब त छुट्ने कुनै उपाय नै छैन। उसलाई 10 वर्ष जेल सजाय सुनाउँछ र चारैतिर ठुलो ठुलो पर्खालले बारेको कहिले सूर्यको मुख नदेखिने कालो कोठामा दिन गन्दै रुँदै आँसु पिउन थाल्छ। सानीको कानमा दाई जेल परेको खबर सुनेपछि दाई आउनुहुन्छ अझै पनि आउनुहुन्छ भनेर पर्खेर बसे। दसैँमा आउनु भएन र त के भयो, तिहारमा त पक्कै आउनुहुन्छ मेरो दाई भनेर फोटो हेर्दै रुँदै बसे। तर दाजु नआएपछि दाजुको फोटोमा नै टिका लगाइदिने निर्णय गर्छ। 4-5 वर्ष बितिसकेको थियो दाजु जेल परेको पनि। सानी पनि अब ठुली भइसकेकी थिए, 16 वर्ष पुगेर 17 वर्षमा हिँड्दै गरेकी हुन्थे। हेर्दा अप्सरा जस्ती गोरी सुन्दरी लामो कपाल, घरबार पनि राम्रो सम्हाल्न आउँछ उसलाई। सुख के हो दुःख के हो सबै भोगिसकेकी थिए सानीले। त्यसैले होला जो कोही पनि उसको पछि पर्थे उसको बारेमा चर्चा गर्न थाल्थे। सानीको मायाले पनि होला त्यो केटाले जसको घरमा काम गरेर बस्थ्यो त्यही केटाले उसलाई मन पराउन थाल्यो र दिन बिर्दै गयो। मन पराएपछि उसलाई बिहे निर्णय गर्यो र उसले भन्दै थिए म दाजु नआउँदासम्म बिहे गर्दिनँ, दाजु आएपछि मात्रै बिहे गर्छु भन्थ्यो। तर उसले भन्थ्यो होइन तिमी मेरो मनमुटुमा बस्न सफल भइसकेकी छौ किनभने तिमीलाई म धेरै माया गर्छु भन्थ्यो। र तर दाजु फर्केर आउनुहुन्छ भन्ने कुरामा अझै पनि विश्वस्त थिए। यसो गर्दा गर्दै धेरै साल बित्यो, वर्ष बित्यो, फेरि दसैँ सुरु हुने लगतै केही दिनमा तिहार सुरु हुन्छ। यसपालि त दाजु फर्केर आउनुहुन्छ भनेर सानी सयपत्री र मखमली माला उनी सप्तरङ्गी टिका थालीभरि सजाएर मिठाई फलफुल एक भाँडोमा तोडीको तेल र दुबो सधाई पानमा दियो बालेर कुरेर बसे। तर दियो बाल्दा बाल्दै निप्छ यो अनर्थ, यो कस्तो अनर्थ भयो। फेरि पनि दियो हतार हतार बाल्छे तर फेरि पनि त्यो दियो निप्छ। तर केही समयपछि खबर आउँछ सानीको दाजु त सदाको लागि यो संसारबाट यो संसार त्यागेर विदा भइसकेकी हुन्छन् जेलभित्रै। उनलाई आत्मघाती रोगले छुटकारा दिएको हुन्छ। यो खबरले सानी बेहोस हुन्छन्। जब सानीको होस खुल्छ सानी पुरै एक्लो हुन्छन् र दाजुको भर थियो, दाजु पनि नभएपछि सानीले त्यही घरमा बिहे गरेर बस्छिन्। तर जब जब भाइटिका आउँछ सानी अझै पनि मखमली माला र सप्तरङ्गी टिका थालीमा सजाएर दाजु आउनुहुन्छ कि भनेर सधैँ कुरेर बसिरहन्छिन्। सिर्जना थियो कथा र कथाको शीर्षक थियो सानीको भाइदिका र स्रष्टा हुनुहुन्थ्यो शान्ति पाखरेन। र अब अर्को सिर्जना उठान गर्दैछु हाइको र स्रष्टा हुनुहुन्छ अप्सजे कान्छा। झसङ्ग भएँ दुश्मनको एम्बुस, झसङ्ग भएँ दुश्मनको एम्बुस, धन्न बाँचियो। मर्छु कि क्या हो युद्ध चर्किँदै गयो, मर्छु कि क्या हो युद्ध चर्किँदै गयो घरको पिर। बुढा युद्धमा बुढी अर्को मस्तीमा कसै कसैको। सिर्जना थियो हाइकु र स्रष्टा हुनुहुन्थ्यो अप्सजे कान्छा। र अर्को सिर्जना लिँदैछु गजल र स्रष्टा हुनुहुन्छ शेर्पाली कान्छी। ढुङ्गा पुज्नलाई फुलेको डाली चुढाउँदै रोएँ, ढुङ्गा पुज्नलाई फुलेको डाली चुढाउँदै रोएँ, माफी माग्दै उसैलाई रिस झुकाउँदै रोएँ। स्वार्थी मान्छे स्वार्थी समाज यस्तै रहेछ। तिम्रो चोटमा आफ्नै मन दुखाएर रोएँ, केही पाउनलाई केही गुमाउन पर्दा यहाँ कसम खाँदै जोडिएका नाता छुटाए हुँदै रोएँ, कसम खाँदै जोडिएका नाता छुटाउँदै रोएँ। पाउनु गुमाउनु यहाँ भाग्यको खेल रहेछ। तिम्रो मेरो बीचको कसम फुकाउँदै रोएँ। आँसुहरू सुकिसके सुक्खा छन् आँखाहरू। तिमीलाई बिदा गर्दा हिम्मत जुटाएर रोएँ। सिर्जना थियो गजल, स्रष्टा हुनुहुन्थ्यो शेर्पेली कान्छी। र अब उठान गर्दैछु अर्को सिर्जना र सिर्जना रहेको छ कविता र कविताको शीर्षक रहेको छ मेरो साथी स्रष्टा हुनुहुन्छ कमल भट्ट आज भोलि धेरै भयो तिम्रो माया लाग्छ आज भोलि धेरै भयो तिम्रो माया लाग्छ तिमीसँग बस्दा बस्दै दुःख दर्द भाग्छ छुनु मुनु चाल तिम्रो नव रङ्ग भर्छौ छुनु मुनु चाल तिम्रो नव रङ्ग भर्छौ हँसाउँछु रुवाउँछु आँसु पनि झार्छौ अनगिन्ती रूप तिम्रो भनी साध्य छैन कति कति नाम पनि गनी साध्य छैन कहिले आउँछौ कवितामा कहिले तिमी कथा सुनाउँछौ पीर पीडा बिरह र व्यथा वियोग र संयोगका ताना बाना बुन्दै कहिले आउँछौ गजल भए कहिले गीत गाउँदै गाहकीला उपदेश मिठो मिठो बोली अन्नपूर्ण देवी तिमी भरिदिन्छौ छोली कहीँ गहिरो माया तिम्रो कतै हुन्छ गाले कतै तिमी भलात्मी कतै साह्रै जाले घुमाएर कहिले काहीँ छर्के ताना दिन्छौ कहिले दिक्क बनाउँछौ कहिले दिल लिन्छौ कहिले दिक्क बनाउँछौ कहिले दिल लिन्छौ कहिले साह्रै उच्च तिमी कहिले तल झर्छौ कहिले काहीँ वेदनामा मलम बनी दिन्छौ कहिले साह्रै उत्याउली कहिले कहिले साह्रै उत्याउली छाडा लागिहाल्ने सकिएन सन्किएर फन्किएर रिस पुग्ने रिस पुग्न थाल्ने सधैँभरि भेटे पनि अघाउने होइन पट्टै नपाई दिन बित्यो भोक निन्द्रा छैन तिमी नै छौ पेर ब्याटा भुला हुने साथी यस्तो लाग्छ तिमी भन्दा कोही छैन माथि अनमोल रूप तिम्रो सधैँ हेरु जस्तो अनमोल रूप तिम्रो सधैँ हेरु जस्तो एकै क्षण नदेखिने लाग्ने कस्तो कस्तो जति हेऱ्यौ उति राम्री सुन्दरी कि खाने जति हेऱ्यौ उति राम्री सुन्दरी कि खाने सबैलाई लट्ठ पार्ने रहेछ तिम्रो बानी आऊ हामी सँगै बसौँ दुःख सुख बाँडौँ आऊ हामी सँगै बसौँ सुख दुःख बाँडौँ सँगै गाउँ सँगै नाचौँ मायाप्रति गाँसौँ रुनु परे सँगै रहौँ आँसु सँगै झारौँ सँगै सँगै हाँसौँ हामी सँगै सँगै बाँचौँ सँगै सँगै हाँसौँ हामी सँगै सँगै बाँचौँ सिर्जना थियो कविता कविताको शीर्षक मेरो साथी स्रष्टा हुनुहुन्थ्यो कोमल भट्ट अर्को सिर्जना उठान गर्दैछु सिर्जना रहेको छ कविता र स्रष्टा हुनुहुन्छ अमीर सागर र कविताको शीर्षक रहेको छ मुर्कुत्ताहरूको देश यो धरती नहुँदो त घाम कहाँ पोखिन्थ्यो होला जुन कहाँ चुहुन्थ्यो होला हामी हिँडिरहेको जमिन हामीले देखिरहेको आकाश हामीलाई सुमसुमाइरहेको बतास हामीसँग तासिरहेका भोक तिर्खा लस्करी उभिएका हिमाल फुलिरहेका मुस्कान उडिरहेका चरा म र मेरो भन्न पाइरहेको देश यी सबै सबै अपस्कुन रुन्छन् काप्छन् सीमित मलाई लाग्छ यी सबै हर्षक आँसु तर विडम्बना टेलिभिजनबाट दैनिक निस्कँदै गरेका नयाँ समाचारका सचित्र पङ्क्तिहरू जब मुर्कुट्टाहरूको कानमा पस्छ पुरानो नभई सकिन्छ नयाँ समाचारको आयु सडकमा जल्दै गरेका टायर मिनिबस र छेउछाउका घरहरू एम्बुलेन्स को हरण जस्तै चियाइरहेका नारा हो तिनी मुर्कुट्टाहरूको हो सायद मुर्कुत्ता नभए मान्छे हुँदा हुन त टायर बाल्ने हातहरूले दियो बाल्दा हुन् बन्दुक समात्ने हातहरूले फुल समात्दा हुन् मन्दिरमा घन्टी बजाउँदै शान्तिका कामना गर्दा हुन् र भन्दा हुन् जसरी मेरो सानो छोराले भन्छ बा तपाईँ फर्सी इस्कुस र काँक्रो रोप्नुहोस् म ठाक्रो लगाउँछु किताबको पाना पल्टाएर त्यही छोराको देशको नक्सा देखाउँदै भन्न मन लागिरहेको छोरा तिमी गर्व गर्ने तिम्रो देश यही हो अब तिम्रो झोलामा पनि अटाउन सक्छ देश अब तिम्रो खल्तीमा पनि अटाउन सक्छ देश तिम्रो कोमल पाइटामा पनि अटाउने गरे एउटा ठाकुर पनि नअटाउने गरे मुर्कुट्टाहरूले देश खाँदा खाँदा देशलाई यस्तो दुब्लो पातलो बनाइसके यी हेर त अब मसिना धर्सारोमा मात्र बाँकी छ देश सिर्जना थियो कविता स्रष्टा हुनुहुन्थ्यो असीम सागर र सिर्जनाको शीर्षक थियो मुर्कुट्टाहरूको देश र अब उठान गर्दैछु अर्को सिर्जना र सिर्जना रहेको छ गजल स्रष्टा हुनुहुन्छ विवस पवित्र गौतम मेरो आफ्नै मान्छे छ तिम्रो हुन्न भनिदेऊ मेरो आफ्नै मान्छे छ तिम्रो हुन्न भनिदेऊ माया गरी तिमीलाई कहिले छुन्न भनिदेऊ माया गरी तिमीलाई कहिले छुन्न भनिदेऊ जति पीडा परे पनि सम्झिने छैन तिमीलाई तिमी रुँदा हाँस्छु सधैँ अब रुन्न भनिदेऊ तिमी रुँदा हाँस्छु सधैँ अब रुन्न भनिदेऊ खुसियाली छाउँछ भन्छु तिमी टाढा हुँदाखेरि आँसु झारी परेरीलाई धुन्न भनिदेऊ आँसु झारी परेरीलाई धुन्न भनिदेऊ अप्ठ्यारोमा पर्दा विवश भार आउला जिन्दगीमा अप्ठ्यारोमा पर्दा विवश भार आउला जिन्दगीमा हाँस्ने छोप्ने जाल रुमाल बुन्न भनिदेऊ एकनास हुने छैन भहकिएला आफ्नै मान्छे एकनास हुने छैन भहकिएला आफ्नै मान्छे मुठु भरेको तिम्रो माया ठुन्न भनिदेऊ विगतलाई पल्टाएर मेरो कुरा गर्दाखेरि बिरानोलाई कहानीलाई बिरानोमा कहानीलाई सुन्न भनिदेऊ बिरानोमा कहानीलाई सुन्न भनिदेऊ दुःख दियो आँसु झार्यौ सङ्घर्षमा पार्यौ पनि दुःख दियो आँसु झार्यौ सङ्घर्षमा पार्यौ पनि तिमी जस्तो साथी अब चुन्न भनिदेऊ तिमी जस्तो साथी अब चुन्न भनिदेऊ कार्यक्रम साहित्य सिर्जना र साहित्य सिर्जना हरेक शनिबार बिहान 8:30 बजे रेडियो मलमला 88.6 MHz रेडियो बिहानमा र www.radiomalmala.org इन्टरनेट पहुँच भएको ठाउँमा सुन्न सक्नुहुन्छ कार्यक्रम साहित्य सिर्जना र कार्यक्रम साहित्य सिर्जना विभिन्न सिर्जनाहरू उठान गर्ने क्रममा अब उठान गर्दैछु सिर्जना रहेको छ मुक्तक र स्रष्टा हुनुहुन्छ गीता थापा यो दिमागलाई यत्र तन्त्र गराएर विचरण यहाँ यो दिमागलाई यत्र तन्त्र गराएर विचरण यहाँ निर्दोष छु भनेर छुनुपर्छ ईश्वरलाई सिचरण यहाँ निर्दोष छु भनेर छुनुपर्छ ईश्वरको सिचरण यहाँ पराई त पराई भयो मनभित्र डुबुल्की नलगाई पराई त पराई भयो मनभित्र डुबुल्की नलगाई स्वयंले स्वयंकै पनि कथिन्छ चिन्न आचरण यहाँ स्वयंले स्वयं स्वयंकै पनि चिन्न छ चिन्न आचरण यहाँ सिर्जना रहेको थियो मुक्तक स्रष्टा हुनुहुन्थ्यो गीता थापा र अर्को सिर्जना उठान गर्दैछु र सिर्जना रहेको छ गीत स्रष्टा हुनुहुन्छ राज सर्ग हामी नै भुइँ हो हामी नै धुलो हामी नै सागर हामी नै कुलो यही मान्छे बराबरी छैन कोही सानो ठुलो हामी नै अध्ययारो हामी नै क्रान्ति हामी नै हिंसा हो हामी नै अशान्ति हामी नै जात हो हामी नै जाति जात भन्दा मान्छे कयौँ गुना छ माथि हामी नै आँखा हो हामी नै फुल हो हामी नै आँखा हो हामी नै हो फुल हो हामी नै आँगन हामी नै चुलो यही मान्छे बराबरी कोही छैन सानो ठुलो कोही छैन सानो ठुलो आजको श्रृङ्खलाको हामी अन्ततिर छौँ र आजको श्रृङ्खलाको अन्तमा हामीले प्रस्तुत गर्ने सिर्जना रहेको छ पुस्तक परिचयमा आज मैले दुईवटा पुस्तकको परिचय त्यहाँ दिँदैछु र एउटा पुस्तक रहेको छ जसका स्रष्टा हुनुहुन्छ गणेश राई पुस्तकको शीर्षक रहेको छ पुस्तकको नाम रहेको छ किरात बाम्बुले लोकवार्ता किराँतीको चुला मिल्छ भाषा मिल्दैन समाजमा भन्ने गरिन्छ किराँतीभित्र चुलो पनि केही फरक छन् बाख्राको मासु खाने किराँतीले नखाने किराँतीको चुलो छुन दिइन्न छोरी चेली विवाह कुटुम्ब चल्छ चुलो भने आआफ्नै हुन्छ किराँती भन्दा पनि अन्य जातिलाई भने किराँतीको मूल चुलो छुन दिइन्न छोएमा कुलो बिग्रिन्छ भन्ने मान्यता राखिएको छ र लेखक तथा स्रष्टा गणेश राईले लेख्नु भएको लोक साहित्य हो यो र यसको पृष्ठ रहेको छ 152 पृष्ठमा उपलब्ध छ यसको मूल्य 200 रुपियाँ छ सम्पूर्ण पुस्तक पसलमा उपलब्ध भइसकेका छन् यहाँहरूले पनि माया गरेर किनेर पढ्न सक्नुहुन्छ विस्तृत जानकारी लिन सक्नुहुन्छ पुस्तक रहेको छ किरात बाम्बुले लोकवार्ता र अर्को पुस्तक रहेको छ पुस्तक तुवालो र लघु कथा संग्रह यो लघु कथाकार दम्मर रसिक भारतीले यसलाई लेख्नु भएको हो लघु कथा संग्रह नेपाली लोक साहित्यमा लोकप्रिय एवं पठनीय विधा मध्ये लघु कथा पनि एक विधा हो लघु कथाको संग्रह हो यो लघु कथा र लघु कथाको शीर्षक र पुस्तकको नाम छ तुवालो र यसका लघु कथाकार तथा स्रष्टा हुनुहुन्छ दम्मर रसिक भारती र जसलाई प्रकाशन गरेको छ दिकुरा पब्लिकेसन बाग बजार काठमाडौँले र यसको पृष्ठ रहेको छ 96 यसको मूल्य रहेको छ ₹75 यो सर्वोत्तम बजारमा आइसकेको छ यहाँहरूले उपलब्ध छ बजारमा यहाँले यसलाई उडान गर्न सक्नुहुन्छ हामी कार्यक्रमको अन्त्यतिर आइसकेको छौँ शान्ति र विकासका लागि संचार रेडियो मलमला 88.6 मेगाहर्ज ब्यान्डमा र इन्टरनेट अनलाइनमा www.radiomalmala.org को रूपमा पनि सुनेर साथ दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कार्यक्रम साहित्य सिर्जना रेडियो मलमला 88.6 मेगाहर्ज परुवा एक मुर्गियामा चिठी पठाउन सक्नुहुन्छ र मेल गर्न सक्नुहुन्छ रेडियो मलमला @gmail.com यति जेल सुनेर साथ दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद अर्को श्रृङ्खलासम्मको लागि विशेष धन्यवाद प्राविधिक नरेश चौधरीलाई दिँदै आजको श्रृङ्खलाबाट अर्को श्रृङ्खलासम्मको लागि यो सुरज थापा मगर पनि बिदा हुन्छ हवस् त नमस्कार शुभ साता साहित्यिक अभिवादन
रेडियो मनमला 88.6 मेगाहर्ज आवाज हामी सबैको